ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان کے ایک بڑے تجارتی اور اقتصادی وفد کا دور ایران۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، گزشتہ جمعے سے ہندوستان کا ایک بہت بڑا اقتصادی اور تجارتی وفد یہاں اسلامی جمہوریہ ایران کے دورے پر ہے، جس میں 45 سرکاری عہدیدار اور اسی طرح 45 یا اس سے بھی زائد مختلف تجارتی اور اقتصادی کمپنیوں کے مندوبین شامل ہیں، اور مختلف شعبوں، خواہ وہ زراعت کا شعبہ ہو، پیٹرو کیمیکل کا شعبہ ہو، دواؤں کا شعبہ ہو وغیرہ وغیرہ، یا اسپیئر پارٹ جیسے دیگر شعبوں میں ایران کے تاجروں اور ایران کے تجارتی اور اقتصادی عہدیداروں سے بات چیت اور مختلف سمجھوتوں پر دستخط ہو رہے ہیں۔ ظاہر ہے کہ یہ ایک بڑا وفد ہے، اور کئی دن سے یہ وفد تہران، اصفہان اور دیگر شہروں میں مختلف عہدیداروں سے ملاقاتیں کر رہا ہے، اور مختلف تجارتی اور اقتصادی امور پر تبادلہ خیال کرنے کے بعد ان پر سمجھوتے بھی اور دستخط بھی کر رہا ہے۔ ایک ایسا وقت جب امریکہ کی طرف سے ہندوستان کی حکومت پر ایران کے ساتھ تجارتی اور اقتصادی تعلقات کے حوالے سے کافی دباؤ ہے، اور اس کی کوشش ہے، یعنی امریکہ کے ہندوستان ایران کا تیل لینے سے منصرف ہو جائے یا دستبردار ہو جائے، نہ صرف یہ کہ ہندوستان کی حکومت نے امریکہ کی اس خواہش اور مطالبے کو مسترد کر دیا، اتنے بڑے وفد کو، اقتصادی اور تجارتی وفد کو ایران روانہ کر کے اس نے خود اپنے لیے کیا فوائد حاصل کرنے کی کوشش کی ہے دونوں ملکوں کے تعلقات کے تناظر میں، اور ساتھ ہی امریکہ کو کیا پیغام دینے کی کوشش کی ہے، اور بہت سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، اور اس کے لیے ہم نے متعدد معزز مہمانوں کو دعوت دی ہے۔ سب سے پہلے چلتے ہیں دہلی اسٹوڈیو، جہاں پر موجود ہیں ہندوستان کے سینئر تجزیہ نگار اور کونا مشق قلمکار جناب وید پرداب ویدک صاحب۔ ویدک صاحب آداب عرض ہے۔
آداب عرض کرتا ہوں
جی۔ شکریہ ویدک صاحب، آپ کے علم میں ہے کہ اتنا بڑا تجارتی اور اقتصادی وفد ان دنوں ایران کے دورے پر ہے، دونوں ملکوں کے تعلقات کے تناظر میں اس وفد کے دورے ایران پر کتنے اچھے اثرات مرتب ہو سکتے ہیں دونوں ملکوں کے تعلقات کے حوالے سے؟
سب سے پہلے تو میں یہ کہوں گا کہ یہ جو دورہ ہو رہا ہے، مجھے اپنے ملک پہ بڑا فخر ہے کہ بھارت کی اتنی ضرورت ہے کہ سارے دباؤں کو درکنار کر کے وہ ایران کے ساتھ دوستی کو نبھانا چاہتا ہے، ورنہ 70-80 لوگوں کا اتنا بڑا ڈیلیگیشن اتنے امریکی دباؤ کے باوجود وہ تہران کیوں بھیجتا؟ اور ہمارے ملک کی بڑی بڑی کمپنیاں، بڑے بڑے تجارتی لوگ، بڑے بڑے اقتصادی لوگ اس وقت تہران میں ہیں، اور مجھے لگتا ہے کہ اتنے ایگریمنٹ پر دستخط ہوں گے کہ ساری تصویر ہی بدل جائے گی۔ ابھی مشکل سے $15 بلین کی تجارت ہوتی ہے دونوں ملکوں کے بیچ میں، اور امریکہ نے اگر دباؤ بڑھایا اور اگر یورپ کے ملک ایران کے خلاف گئے تو بھارت اور ایران کی یہ تجارت، ہم کو ایسا لگتا ہے کہ 1-2 سال میں ہی دگنی ہو جائے گی، اور اس سے پورے جنوبی ایشیا میں ایک نئی ہوا بہے گی۔ پہلی بار دنیا کے ملکوں کو معلوم پڑے گا کہ ایران اور بھارت یہ نہ صرف گہرے دوست ہیں تہذیب کے حساب سے، تمدن کے حساب سے، مذہب کے حساب سے، اور جیوگرافیکلی بھی، جیو پولیٹیکلی بھی، کیونکہ ایران نے کتنا غضب کا کام بھارت کے لیے کیا ہے، وہ افغانستان جانے کے لیے ہم کو ایک آلٹرنیٹیو روٹ دے رہا ہے، چاہے باہر سے जनरल दिलाराम सड़क हम इस्तेमाल करेंगे तो हम अफगानिस्तान से सारा माल ला सकेंगे, अफगानिस्तान को सारा माल भेज सकेंगे। इसके अलावा ईरान से बात चल रही है, अगर रेलवे लाइन ऊपर तक जा सके, शुमाली इलाके तक जा सके, तो हम तो समझते हैं कि वो दिन दूर नहीं कि अगले 10-5 साल के अंदर भारत से रूस तक जाना सड़क के रास्ते मुमकिन होगा। और इसका सारा हम समझते हैं कि ये सारी क्रेडिट ईरान को मिलेगी। और जो पुराना रिश्ता भारत और ईरान का था कि दोनों ही मुल्क करीब करीब एक ही मुल्क थे, एक ही तहजीब व तमद्दुन थी, वो ये 21st सेंचुरी में वो पुराना जो हम लोगों का हाल था कई सदियों पुराना वो कायम होगा।
जी बहुत शुक्रिया, मैं फिर आ जाऊंगा वैद्य साहब आपकी खिदमत में। इस वक्त बंबई से टेलीफोन लाइन पर मौजूद हैं हिंदुस्तान के सीनियर साफी और सीनियर तर्ज निगार जनाब हसन कमाल साहब। हसन कमाल साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
हसन कमाल साहब, गुज़िश्ता जुमे से हिंदुस्तान का एक बहुत बड़ा इक्तिसादी और तजारती वफ्द ईरान के दौरे पर है, जहां मुतअद्दिद मुख्तलिफ शोबों में माहिदों पर दस्तखत हुए हैं। ज़राअत का शोबा हो, इक्तिसादी शोबा हो, पेट्रोकेमिकल का हो, दवाओं का हो, स्पेयर पार्ट का हो, वगैरह वगैरह। आप इस दौरे की अहमियत पर मौजूदा हालात के तनाजुर में, जब अमेरिका हिंदुस्तान पर दबाव डाल रहा है कि वो ईरान से अपने लेन देन को महदूद करे, क्या कहना चाहेंगे?
सबसे पहली बात तो ये बड़ा एक खुशाइन कदम उठाया है हुकूमत हिंद ने, और ये बिल्कुल देर आयत दुरुस्त आयत के मिज़दाक है। बीच में कुछ ऐसे वाकयात हुए नाखुशगवार और बदनसीब, जिनकी वजह से हिंदुस्तान और ईरान के रवायती ताल्लुक जो सदियों पुराने हैं और जो जिनमें तमद्दुन और तहजीब का अंसर शामिल है और तजारती भी हमेशा से हिंदुस्तान और ईरान के रिश्ते रहे हैं, उन पर आ चाहिए थी। बुनियादी तौर पर उसका सिलसिला शुरू हुआ था एटमिक एनर्जी कमीशन में हिंदुस्तान के वोट से, जो बगैर तकल्लुफ कहा जा सकता है कि अमरीकी दबाव का नतीजा था। और लेकिन उस वक्त जो हालात थे उनमें जो सबसे अहम बात थी वो हिंदुस्तान एक न्यूक्लियाई मुआहिदा चाहता था ईरान से या अमेरिका से, और जाहिर है कि वो बहुत जरूरी समझा जा रहा था हमारे यहाँ, इसलिए उसकी वजह से शायद वो दबाव कबूल कर लिया गया। लेकिन एक बात मैं आपसे पहले ही अर्ज कर दूं कि जहां तक हिंदुस्तानी आवाम का ताल्लुक है, वो हमेशा से ईरान के खिलाफ किसी किस्म की भी कार्रवाई या किसी किस्म की भी ऐसी पॉलिसी के हाथ में नहीं थे जो सदियों के इस रिश्ते को तोड़ती हो, तो आवाम का रद्द अमल उस वक्त भी बहुत शदीद था। और उसके बाद जब ये मुआहिदा गोया तकमील को पहुंच गया तो फिर एक मरतबा फिर ईरान और हिंदुस्तान के कदीमी ताल्लुकात की याद आ गई थी। और इस लिहाज से देखा जाए तो इस वक्त का जाना बहुत मुबारक है, और खासतौर पर उन हालात में कुछ वाकयात हुए हैं दिल्ली में और बैंकॉक में, और उसकी वजह से इसराइल और अमेरिका बराबर हिंदुस्तान पर ये दबाव डाल रहा है, डाल रहे हैं दोनों के हिंदुस्तान और ईरान के ताल्लुकात सुधरने न पाए, तो उन तमाम हालात के पेश नजर ये कदम उठाना बहुत मुबारक है।
बहुत शुक्रिया।
मैं समझता हूँ कि जितनी
जी मैं फिर हाजिर हूँगा आपकी खिदमत में। वैदिक साहब, आपने अपनी गुफ्तगू में किनायतन इशारा किया, लेकिन मैं खुल के आपसे पूछना चाहूंगा कि इस तरह के तजारती लेन देन और तजारती ताल्लुकात में इस तरह के इस्तेहकाम और मजबूती से सियासी ताल्लुकात पर कितने अच्छे असरात मुरतब हो सकते हैं?
मैं तो समझता हूं कि इससे हमको कुछ सीखना चाहिए कि भारत सचमुच एक नॉन अलाइन कंट्री है, जिसको फारसी में बेतरफ बोलते हैं, कि अमेरिका से दोस्ती तो है लेकिन कोई अमेरिका की गुलामी है, कोई अमेरिका का डिक्लेरेशन हम लेंगे? ये ठीक है कि दबाव में आकर IAEA में गलत ढंग से वोट दिया गया, लेकिन हम तो ये समझते हैं कि ये ईरान के साथ इक्तसादी रिश्ता खूब बढ़ाया जाए और इतना बढ़ाया जाए कि इसका एक सियासी रूप भी उभरे और सियासी शक्ल इतनी अच्छी बने कि जो गलतफहमी अमेरिका को हो गई है ईरान के बारे में, उसको दूर करने में भारत एक जबरदस्त रोल अदा करे। भारत अमेरिका से झगड़ा नहीं करना चाहता है, अमेरिका से रिश्ते खराब नहीं करना चाहता है, लेकिन हम समझते हैं, ये मेरी अपनी शख्सी राय है, कि भारत को इसमें और ज़्यादा कुछ कारगर रोल अदा करना चाहिए, अमरीकियों को समझाना चाहिए कि वो ईरान के खिलाफ इस तरह से मोर्चाबंदी न करें, बातचीत करें। ईरान के लोगों की तहजीब बहुत ऊंची है, बहुत पुरानी है, आप उनको धमका के डरा के उन पर ये सैंक्शंस लाद कर उनको ब्लैकमेल करके आप झुका नहीं सकते। ईरान के लोग मुकाबला करेंगे और मैं नहीं चाहता हूँ कि कोई मुकाबले की मुठभेड़ की नौबत आए कि ईरान और इसराइल भिड़ जाएँ या ईरान और अमेरिका भिड़ जाए या ईरान और नेटो भिड़ जाए। ये ईरान के लिए भी अच्छा नहीं है और अमेरिका के लिए भी अच्छा नहीं है। इस मामले में हम समझते हैं कि दुनिया में सबसे कायदे का सबसे अच्छा रोल कोई अदा कर सकता है तो भारत कर सकता है। मैं तो भारत की सरकार से दरख्वास्त करूंगा कि वो अपने अमेरिकी दोस्तों को समझाए, वो ईरान के बड़े नेताओं से भी बात करे कि भाई अमेरिका और ईरान आपस में खुल के सीधी बात क्यों नहीं करते हैं, आपस में सीधी बात करें। और जैसे एक झूठ मूठ सद्दाम हुसैन पर हमला कर दिया था ये कह के कि केमिकल वेपन्स हैं उनके पास, रासायनिक हथियार हैं, अब वो ईरान पर हमले की तैयारी करते हैं। तैयारी करने को तो अब वो खुद ही मना करते हैं, खुद ही ओबामा और हिलेरी क्लिंटन इसराइल को एडवाइस करते हैं, दूसरे मुल्कों को कहते हैं कि ईरान पर हमले की कोशिश मत करो, लेकिन माहौल इस तरह का खड़ा कर देते हैं कि जरा सी भी गलती हो जाए, जरा सी भी चूक हो जाए और भिड़ंत हो जाए इसराइल और ईरान के बीच में या नेटो और ईरान के बीच में, तो सारा जुनूबी एशिया बिल्कुल हम समझते हैं कि आग की लपटों में चला जाएगा। ऐसा बिल्कुल नहीं होना चाहिए। और ये जो अमन का काम है, दोस्ती का काम है, भारत अपना व्यापार बढ़ाकर अपनी तिजारत बढ़ाकर ये सिद्ध करे कि नहीं, वो अमेरिका से भी अच्छा रिश्ता चाहता है और ईरान से भी अच्छा रिश्ता चाहता है और ईरान और अमेरिका का भी बहुत अच्छा रिश्ता चाहता है। अमेरिका और ईरान के बीच दोस्ती हो जाए तो अमेरिका को बहुत ज़्यादा फायदा है। अफगानिस्तान वो छोड़ने वाला है, अफगानिस्तान तालिबान के हाथ में न चला जाए, अफगानिस्तान ऐसे लोगों के हाथ में न चला जाए जो ईरान को भी तबाह कर दें और पाकिस्तान को भी तबाह कर दें और भारत के भी खिलाफ हो जाएँ, ऐसे लोगों के हाथ में बिल्कुल नहीं देना है अफगानिस्तान को। अगर नहीं देना है तो अमेरिका को चाहिए कि वो ईरान से दोस्ती करे, जैसे उसने पाकिस्तान से दोस्ती कर रखी है उससे बेहतर दोस्ती उसकी भारत और ईरान के साथ होनी चाहिए। अगर भारत, ईरान, पाकिस्तान ये तीनों मुल्क मिलकर एक राय बना लें तो अमरीकी चले भी जाएं तो अफगानिस्तान का कुछ नहीं बिगड़ने वाला है। तीनों मुल्क मिलकर अपने भाई अफगानिस्तान को ठीक रास्ते पर बनाए रख सकते हैं, उसकी खुशहाली, उसकी सुरक्षा, उसकी सिक्योरिटी सबका ध्यान रख कर सकते हैं। तो भारत को इसमें बड़ी पहल करने की ज़रूरत है। और मैं तो ईरान के नेताओं से भी दरख्वास्त करूंगा, रहनुमाओं से, कि वो भारत पर एतबार करें। भारत ने इतनी हिम्मत दिखाई है, अपनी दोस्ती बता रहा है ईरान के साथ, भारत की बात बड़े इत्मीनान के साथ सुने और भारत के जो नेता कहते हैं उन पर गौर करें तो ये मामला आसानी से हल हो सकता है, जिसको बिगड़ने नहीं देना चाहिए।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। हसन कमाल साहब, अब जबकि पूरी दुनिया में इलाकाई सतह पर इक्तसादी और तजारती ब्लॉकों की तश्कील की बातें हो रही हैं और रुझान इस तरफ बढ़ता जा रहा है, तो ये जो इतना बड़ा वफद आया है 80 से ज्यादा अफराद का, जिसमें बड़ी बड़ी कंपनियों के मंदोबीन और आला हुकूमती अहदेदार भी शामिल हैं, कॉमर्स मिनिस्ट्री के भी आला अहदेदारान भी मौजूद हैं, तो आप समझते हैं कि ये दौरा इलाकाई सतह पर इक्तसादी ब्लॉक की तश्कील की जानिब कदम हो सकता है?
जी, मैं शुरू से इस हक में हूं कि एशिया का एक अपना बाजार होना चाहिए। मैं उसे अलिफ लैलवी बाजार कहता हूं। अलिफ लैलवी बाजार इसलिए कि उसमें वो तमाम इलाके शामिल हों जो अलिफ लैला का हिस्सा है, उसमें मरकजी एशिया एशिया शामिल हो, उसमें ईरान शामिल हो, उसमें हिंदुस्तान और पूरा जनूबी एशिया शामिल हो और ये अपना एक अलग बाजार बनाए ताकि हम इक्तसादी तौर पर यूरोप और अमेरिका की मानसिक से मुकाबला कर सकें। ये उस वक्त तक मुमकिन ही नहीं है जब तक कि ये तमाम मालिक आपस में तजारती समझौते और तजारती माहिदे न कर लें, ईरान और हिंदुस्तान और मरकजी एशिया के दूसरे ममालिक। मैं समझता हूँ कि ये हालिया तजारती वक्त का दौरा उसकी तरफ पहला खामोश कदम है और बहुत खुशाइन बात होगी और यकीनन बड़ी मुस्बत बात होगी अगर ईरान से गैस पाइपलाइन का मुआहिदा हो जाए, जिसके लिए अमेरिका बेइंतहा जिसका मुखालिफ है। लेकिन अगर वो मुआहिदा हो गया तो एक सबसे बड़ी बात ये होगी कि इस इलाके में जंगें जो होती रही हैं उसका इम्कान बहुत घट जाएगा, बहुत खत्म हो जाएगा, सिक्योरिटी बहुत ज्यादा बढ़ जाएगी और दूसरे उससे दोनों मुल्कों की मीशत पर बहुत अच्छा असर पड़ेगा। तो इस लिहाज से अगर मैं देखूं तो ये दौरा जो है ये दरअसल इब्तिदा है एक ऐसे तसव्वुर की कि जिसमें एशियाई तमाम ममालिक उसी नहज पर एक जगह इकट्ठा हूं जिस नहज पर यूरोपियन यूनियन या और दूसरे ममालिक ने अपने बाजार कायम किए हैं। एशिया का बाजार एशिया की सबसे बड़ी जरूरत है, उससे आवाम का मफाद भी वाबस्ता है और उससे मुल्कों का मफाद भी वाबस्ता है कि उनके उनके दरमियान जो तरक्कियां पाई जाती हैं अभी वो सिर्फ उसी सूरत से खत्म हो सकती हैं जब उन मुल्कों में तजारती रिश्ते कायम हों। तो और ईरान से तो हमारे तजारती रिश्ते अब एक रवायत का दर्जा रखते हैं, चुनांचे मैं समझता हूँ कि ये बहुत ही अच्छा कदम उठाया गया है और इसे बीच में नहीं छोड़ना चाहिए बल्कि मुसलसल जारी रहना चाहिए।
जी वैदिक साहब, अभी हसन कमाल साहब ने एक बड़े अच्छे नुकते की तरफ इशारा किया, ईरान पाकिस्तान हिंदुस्तान गैस पाइपलाइन जो अब फिलहाल ईरान से पाकिस्तान तक की है, लेकिन हिंदुस्तान के हुकाम ने कभी साफ लफ्जों में इनकार नहीं किया और जब भी बात हुई तो उन्होंने कहा कि नहीं, हमने इनकार नहीं किया, हम अभी भी इस बात का इरादा रखते हैं कि ईरान से गैस लें। तो क्या समझते हैं कि अब वो जो झिझक थी, जो कुछ तहफ़ुज़ात थे, जो कुछ दबाव कह सकते हैं या जो भी आप नाम दें, क्या इस दौरे के बाद जो इतना बड़ा तजारती वफ्द आया है अब ख़त्म हो जाएगा और हिंदुस्तान गैस पाइपलाइन की सिमत कदम आगे बढ़ा सकेगा?
देखिए, गैस पाइपलाइन के बारे में हिंदुस्तान ने कभी मना नहीं किया। जो मामला अटका था वो इस बात पर कि किराया कितना हो, अगर किराए के मामले पर इत्तेफाक हो जाए, एक तरह का समझौता हो जाए तो मुझे तो कोई दिक्कत इसमें लगती नहीं है। इतना बड़ा डेलीगेशन भेज के भारत ने बता दिया है कि वो कोई अमेरिका के दबाव में आने वाला है नहीं, और अगर पाकिस्तान जैसा मुल्क जो अमेरिका के इशारे के बिना कुछ कर ही नहीं सकता है, वहाँ की सारी इकोनॉमी, वहाँ का डिफेंस अमेरिका हाथ खींच ले तो बिल्कुल चारों खाने चित हो जाए, ऐसा मुल्क अगर वहाँ से गैस ले सकता है तो भारत को गैस लेने से कौन मना कर सकता है? ईरानी गैस आए, और ईरानी क्यों, तुर्कमेन गैस भी आए। और अगर एक बार जैसा मैंने शुरू में कहा कि फारस की खाड़ी को जोड़ने वाली सड़क बन जाए ऊपर तक, मास्को तक चली जाए, तो आप समझिए कि रूसी मालताल भी सब भारत आने लगे और भारतीय मालताल भी वहाँ जाने लगे सड़क के रास्ते से, और एक चमत्कार हो जाए। जैसा कि अभी हमारे मुंबई वाले साफी साहब कह रहे थे कि पूरी एशिया का ऐसा ज़बरदस्त बाज़ार बन सकता है कि जैसा पुराने ज़माने में हुआ करता था कि लोग मंगोलिया से घोड़े पर बैठकर अपना सामान लेकर पोलैंड तक चले जाते थे, बिल्कुल वही अब फिर से कायम होना चाहिए मंज़र। और ये हमारे मुल्कों के जो झगड़े हैं, जो बार बार जंग वगैरह हो जाते हैं, अगर पाइपलाइन पड़ जाए, अगर रास्ता सड़क का पूरी तरह खुल जाए तो हम समझते हैं सब झगड़े भी ख़त्म हो जाएंगे। लोगों को ये मालूम पड़ जाएगा कि झगड़ा करेंगे तो किस कदर नुकसान होगा, वो नुकसान के डर के मारे लोग झगड़ा नहीं करेंगे, बात करेंगे। जैसे कि दो बड़े व्यापारी, दो बड़े तजारती लोग एकदम लठेबाजी नहीं करते हैं, वो बैठ के बात करते हैं, वो बातें बहुत लंबी भी चल जाती हैं। लेकिन जिसके पास कुछ नहीं होता है, जो उठाई गिरा है, वो आपस में लठ बजाने लगते हैं, एक दूसरे को मारने पीटने लगते हैं, गाली देने लगते हैं। तो हमारे मुल्क अगर मालदार मुल्क बन जाएं, खुशहाल मुल्क बन जाएं, महफूज मुल्क बन जाएं, तो ये आपस में दंगल करेंगे ही नहीं, ये आपस में बैठकर कोई ताउन की बात सोचेंगे। तो मैं तो समझता हूँ कि ये जो भारतीय डेलीगेशन अभी गया है, ये एक एक ज़बरदस्त शुरुआत है, ये एक ऐसी इब्तदा है कि जिसके पीछे लगकर ईरान को और भारत को दोनों को एक वो फिजा तैयार करना चाहिए कि चीन से और ईरान तक सीधा सड़क का रास्ता बन जाए, और एक ऐसा रास्ता बने जो पूरे साउथ ईस्ट एशिया में भी चला जाए। अब देखिए बर्मा में और वो जो बांग्लादेश के इलाके में सड़क बनाने की बात चल रही है, भारत उसमें कुछ इनिशिएटिव भी लेगा, तो ऐसी सड़क बनना चाहिए कि तेहरान से चले तो बर्मा तक और बर्मा से थाईलैंड तक और सब दूर इंडोनेशिया तक पहुंच जाए। आप सोचिए कि हम सब लोग एक बहुत बड़ा परिवार हैं, एक बहुत बड़ा कबीला है, हम लोग कुटुंब हैं, और ईरान तो इस सारे कुटुंब का बिल्कुल सिर है, मस्तक है, एक आर्यावर्त की एक तस्वुर कल्पना है हमारे दिमाग में, और आर्यावर्त की तहजीब से ज़्यादा पुरानी और ज़्यादा हम समझते हैं कि मैच्योर और कोई तहजीब है नहीं दुनिया में। अगर ये तहजीब वाले मुल्क अगर इक्तसादी ढंग से भी जुड़ जाएं, तो सियासी ढंग से जुड़ने से इनको कौन रोक सकता है।
बहुत शुक्रिया मैं राजेंद्र का वैदिक साहब।
सबसे बड़ी डेमोक्रेसी, ये दुनिया के सबसे पायदार मुल्क, ये दुनिया के सबसे खुशहाल मुल्क बन सकते हैं।
जी मैं भी राजेंद्र का आपकी खिदमत में वैदिक साहब, इस वक्त हमारे यहाँ स्टूडियो में मौजूद हैं ईरान के चैम्बर ऑफ कॉमर्स के मैनेजिंग कमेटी के रुकन डॉक्टर हमीद हुसैनी साहब, उनसे इस वक्त के दौरे की तफसीलात जानने की कोशिश करेंगे। हुसैनी साहब अस्सलाम वालेकुम।
सलाम अलैकुम
जी। हुसैनी साहब, हिंदुस्तान का जो वफद यहाँ आया है, उसने अब तक किन किन शोबों में माहदे किए हैं और किन किन शोबों में ताउन की बात की है, और क्या तफसीलात हैं इस दौरे के बारे में आप हमारे नाज़रीन को क्या बता सकते हैं?
बले, बिस्मिल्लाहिर्रहमानिर्रहीम।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मुझे बड़ी खुशी है कि हम हिंदुस्तान की एक ताजिर बरादरी के वफ्द की मेज़बानी हमने की, और हमने अपने दोनों मुल्कों के दरमियान तिजारत के मसाइल के बारे में गुफ्तगू की, और हिंदुस्तान का जो वफ्द था वो 80 अफराद पर मुश्तमिल था। दरअसल बात यह है कि हिंदुस्तान का इक्तिसाद, हिंदुस्तान की मईशत निहायत ही आला तवानाइयों की हामिल है, और जापान और चीन के बाद जो है वो हिंदुस्तान का नंबर आता है, और निहायत अजीम फिगर है उसके बरामदात का, एक्सपोर्ट्स का, और इसी तरह से जो है वो 2,000 बिलियन डॉलर्स उसकी जो है जीडीपी है, और दुनिया की 10वीं इक्तसादी ताकत के तौर पर हिंदुस्तान को तस्लीम किया जाता है। लिहाजा ये कहा जा रहा है कि कुछ बरसों बाद हिंदुस्तान जो है वो दुनिया की 5वीं बड़ी मईशत बन जाएगा। लिहाजा इन हकायक के पेश नज़र और ये जो ईरान पर गैर मुनसिफाना पाबंदियाँ लगी हैं उनके पेश नज़र हमने मशरक की तरफ तवज्जो ज्यादा करने का फैसला किया, और इन मुल्कों के एनर्जी की जरूरतों को हल करते हुए हमने इनसे ताउन का हाथ बढ़ाया, और तेहरान कॉमर्स चैम्बर्स में हमने जो है वो ताल्लुकात खारजा की एक कमेटी बनाई थी जिसने तिजारती उमूर का जो है वो जायजा लिया, और हिंदुस्तान के साथ तिजारती मसाइल पर गौर किया। لہذا ہم یہ سوچ رہے ہیں کہ ہندوستان کے ساتھ تجارت بڑھا سکتے ہیں. گزشتہ مہینوں میں 600-700 ملین ڈالر کی تجارت ہوئی اور ہندوستان نے بھی جو ہے وہ 1 ارب ڈالر کی تجارت ہمارے ساتھ کی اور ہمیں امید ہے کہ دونوں ملکوں کے درمیان جو ہے وہ تجارتی تعلقات میں فروغ آئے گا. اسی بنا پر ہم نے اپنی حکومت کو سفارشات پیش کی کہ ایران اور ہندوستان کے مابین جو مسائل موجود ہیں تجارت کے شعبے میں انہیں حل کیا جائے اور انہیں حل کر کے جو ہے وہ دونوں ملکوں کے تعلقات میں فروغ لایا جائے. اور جیسا کہ آپ جانتے ہیں تہران میں اب ہندوستان کے نئے سفیر تشریف لا چکے ہیں, ان کی مساعیہ جمیلہ سے بھی ہم یہ امید رکھتے ہیں کہ دونوں ملکوں کے درمیان جو ہیں وہ مسائل حل ہوں گے. اور ہم نے جو ہے وہ ہندوستان کے ساتھ اقتصادی لین دین کے لیے جو ہے وہ روپیے کو معیار بنایا اور یہ اتفاق کیا ہے دونوں ملکوں نے کہ ہم لوگ روپیے میں جو ہے وہ ایک دوسرے کے ساتھ تجارت کریں گے. یہ اس طرح سے ہوگا کہ ہم تیل کے پیسے کے عوض ہندوستان میں روپیے سے چیزیں خریدیں گے اور ایران لے کے آئیں گے. متعدد چیزیں ہیں, بڑی لسٹ ہے, وہ سب معلوم ہوگا انشاءاللہ. اور ہم چاہتے ہیں کہ ہندوستان کو مغربی ملکوں کی جگہ دیں.
حسن کمال صاحب, آپ نے ہمارے اسٹوڈیو میں موجود مہمان کی یقیناً گفتگو سنی ہوگی. چیمبر آف کامرس کی مینیجنگ کمیٹی کے ممبر ہیں ڈاکٹر حمید حسینی صاحب. انہوں نے اپنی گفتگو میں اشارہ کیا کہ جو تجارت ہم لاطینی امریکہ کے ملکوں سے کر رہے تھے بینکنگ کے شعبے میں پیش آمدہ مشکلات. حسن کمال صاحب, میری آواز سنیں آپ؟ بظاہر ہمارے رابطوں سے منقطع ہو گیا, ویدک صاحب سے ہم گفتگو کرنا چاہیں گے. ویدک صاحب, ابھی جیسے کہ ہمارے مہمان نے کہا کہ ہندوستان کے ساتھ ایران کا جو تجارتی لین دین ہوگا وہ روپے میں ہوگا. روپے میں دونوں ملکوں کے درمیان تجارتی لین دین سے دونوں ملکوں کو کیا فائدہ ہوگا, اور جو ڈالر کی ایک طرح سے چودراہٹ تھی اس کو کتنا جھٹکا لگے گا؟
آپ نے بہت بہت ہی اچھا لفظ استعمال کیا کہ ڈالر کی چودراہٹ کی چھٹی ہو گئی. میں سمجھتا ہوں کہ ایک ایسا کمال کا کام کیا ہے دونوں ملکوں نے کہ صرف بھارت اور ایران کے بیچ میں ہی نہیں, دنیا کے اور ملکوں کے ساتھ یہی ہونا چاہیے. ڈالر کو درکنار کریں اور جو ہماری کرنسیز ہیں, جو ہماری مدرائیں ہیں, ان کے ذریعے ہماری سب پوری تجارت ہو, پورے اقتصادی انویسٹمنٹ ہو, اسی کے ذریعے آنا جانا ہو, سارا آمد اور خرچ انہی کے ذریعے ہو. تو امریکی جو ہر جگہ ٹانگ اڑا دیتے ہیں, ہر جگہ ڈر دکھاتے ہیں, ہم ان کے ڈالر کا استعمال کرتے ہیں تو ان کو فائدہ ہوتا ہے. ڈالر پہ ان کو بیاج ملتا ہے, ہمارا پیسہ ڈالر میں پھنسا رہتا ہے, اب وہ سب ہم سیدھا استعمال کریں گے. تو میں تو بہت ہی مبارکباد دیتا ہوں ایران کے یہ جو بڑے تجارت دان ہیں اور جو بڑے افسر ہیں اور بڑے نیتا ہیں کہ انہوں نے اتنا شاندار یہ فیصلہ کیا, اور ہندوستان کے ہمارے ڈیلیگیشن نے بھی اس فیصلے کو مانا ہے, اس کا اقبال کیا ہے. بہت خوشی کی بات ہے, اور یہ بات اب بھارت اور پاکستان کے بیچ بھی شروع ہونی چاہیے, یہ بات بھارت اور افغانستان کے بیچ بھی شروع ہونی چاہیے. بھارت کا روپیہ آج اتنا مضبوط ہے, زبردستی ڈالر کے 50 روپیہ ہوتے ہیں. کیا وجہ ہے؟ ڈالر کو 50 گنا مہنگا کرنے کی وجہ کیا ہے؟ اگر ہم اپنے چیزوں کا استعمال, اپنی ساری تجارت اپنی کرنسیز میں کرنے لگیں تو ڈالر 50 سے گھٹ کے 10 رہ جائے گا. بلکہ یہ بھی ہو سکتا ہے کہ جتنے کا ڈالر اتنے کا روپیہ ہو جائے, ایرانی روپیہ بھی اتنی ہو جائے اور پاکستانی روپیہ بھی اتنی ہو جائے, ہم لوگ اپنے پاؤں پر کھڑے ہو جائیں گے. یہ ایران نے بہت ہی انقلابی کام کر دیا, میں مبارکباد دیتا ہوں ایران کو.
جی, بہت شکریہ, میں پھر حاضر ہوں گا. جناب حسینی صاحب, اب تک کن کن شعبوں میں تجارتی امور پر اس وفد کے ساتھ دستخط ہو چکے ہیں؟ اطلاع دی ہیں کہ زراعت, پیٹرو کیمیکل اور دوا سازی اور اشیاء خوراک, ان جیسے شعبوں میں بات چیت ہوئی, تو کن کن شعبوں میں آپ نتیجے پر پہنچے ہیں؟
ببینی حیات تہران بودے,
دیکھیں ہندوستان کا وفد وہ جو تہران پہنچا, اور اس نے تہران کے علاوہ ایران کے مختلف شہروں کا بھی دورہ کیا, اور ہم نے یہ بات سامنے رکھی کہ 12 ارب ڈالر کے لین دین کو ہم لوگ 25 ارب تک پہنچائے, اور دونوں ممالک نے یہ فیصلہ کیا کہ اپنی کرنسیز میں جو ہیں وہ معاملات کریں گے اور ڈالر ٹرانزیکشن کو کم سے کم کر دیں گے, تاکہ ہندوستان کو کسی طرح کی جو ہے وہ تشویش نہ لاحق ہو. تیسرا معاہدہ جو ہم لوگوں نے کیا کہ بینکاری کے امور میں دونوں ممالک ایک دوسرے سے تعاون کریں گے. ایران کی پارسیان بینک جو ہے وہ ہندوستان میں اپنی ایک برانچ کھلے گی, اور ہندوستانی بینک جو ہے وہ ایران میں آئے گی, اور ہم جو ہندوستان سے 500 ملین ڈالر کے جو ہے مختلف طرح کے برآمدات جو ہے وہ آتی ہے ہمارے ہاں, اس میں بھی جو ہے وہ تعاون میں فروغ آئے گا, اور ایران سے بھی مال ہندوستان جائے گا. اسی طرح سے غذائی مصنوعات کے بارے میں بھی اتفاق کیا گیا ہے اور معاہدہ کیا گیا ہے, اور ہم یہ سوچتے ہیں کہ یہ مذاکرات بڑے جو ہیں وہ مفید رہے ہیں, اور ایرانی تاجر برادری بھی جو ہے وہ اپنے ہندوستانی تاجر برادری کے ساتھ مذاکرات سے بڑی مطمئن نظر آ رہی تھی. لہذا میں یہ کہہ سکتا ہوں کہ ان دونوں ملکوں میں جو ہے وہ تعاون میں بڑا فروغ آئے گا, اور جیسا کہ آپ جانتے ہیں زمانہ قدیم سے ایرانی اور ہندوستانی تاجروں کے درمیان لین دین کا مسئلہ رہا ہے, اور یہ ایک تاریخی تعاون ہے, اور ایک طرح سے جو ہے وہ ایران اور ہندوستان کے درمیان مڈل مین شپ موجود تھی, جیسے دبئی ہوا, جیسے دوسرے ممالک ہوئے, تو اس طرح سے جو ہے وہ بینکنگ کے تھرو جو کام ہوتا تھا اس میں بجٹ تھوڑا سا بڑھ جاتا تھا. لہذا اب ہم نے جو فیصلہ کیا ہے کہ ڈائریکٹ بینکنگ دونوں ملکوں کے درمیان ہو, تو اس سے ہمارے اخراجات میں بھی کمی آئے گی, اور ہم لوگ آسانی سے ایک دوسرے کے ساتھ تجارت کر سکیں گے, اور ایک دوسرے کی مصنوعات کو ایک دوسرے تک پہنچا سکیں گے. ہم لوگ ہندوستان سے سافٹ ویئر لے سکتے ہیں, اسی طرح سے جو ہے وہ دوائیاں لے سکتے ہیں, اسی طرح سے جو ہے گوشت اور گوشت کی مصنوعات وغیرہ ہیں, اس سلسلے میں ہندوستان سے بہت زیادہ تعاون کیا جا سکتا ہے. ان تمام امور کو دیکھتے ہوئے میں یہ کہہ سکتا ہوں کہ موٹر گاڑیوں اور موٹر گاڑیوں کے کل پرزوں, اسی طرح سے جو ہے وہ کیمیکل انڈسٹریز, اسی طرح سے چمڑے کی انڈسٹری میں ہم لوگ بہت اچھا تعاون کر سکتے ہیں, اور ہندوستانی اور ایرانی
اس دوران گیس پائپ لائن کے بارے میں بھی کچھ بات ہوئی.
گیس پائپ لائن والا یہ بحث قدیمی
گیس پائپ لائن جو ہے وہ ایک قدیمی ایک پرانی بحث ہے اور ہم جو کہ دنیا میں گیس کے عظیم ترین ذخائر کے لحاظ سے ہمارا دوسرا نمبر ہے 16% دنیا کے کل ذخائر کا حصہ ہمارے پاس ہے. بعض لوگ ایل این جی کر کے جو ہے اس کو برآمد کرتے ہیں اور جیسا کہ آپ جانتے ہیں روس کا سب سے بڑا بازار یورپ ہے, لیکن ہم یہ چاہتے ہیں کہ اپنے ہمسایہ ملکوں کو جو ہے وہ اپنی گیس سے فائدہ پہنچائیں, اور ہم نے گیس ایکسپورٹ کے جو ہے وہ دو بڑے منصوبے بنائے ہیں, جیسے ایران سے عراق کے لیے ہے اور دیگر ملکوں کو اس پروجیکٹ سے ملانے کے لیے. اسی طرح سے پاکستان کے لیے ہماری گیس پائپ لائن ہے, اور جیسا کہ سب جانتے ہیں یہ ایک نہایت ہی با اہمیت پروجیکٹ ہے, اور ہم امید رکھتے ہیں کہ جو ہے وہ اس گیس پائپ لائن پر عمل درآمد کیا جائے گا اور دونوں قوموں کو اس سے فائدہ پہنچے گا. بنابرے ہندوستان کی طرف جب ہم دیکھتے ہیں تو ہندوستان کو بھی جو ہے وہ بڑی مقدار میں گیس اور پیٹرولیم کی ضرورت ہے, اور وہ بڑی بھاری مقدار میں جو ہے وہ گیس اور پیٹرولیم جو ہے وہ برآمد کرتا ہے, اور دنیا کے ٹرینڈ کو دیکھتے ہوئے یہ چیز سامنے آ رہی ہے کہ لوگ اب گیس کا استعمال جو ہے وہ زیادہ کر رہے ہیں, گیس کے استعمال کو زیادہ ترجیح دے رہے ہیں, لہذا گیس کے ایکسپورٹ میں جو ہے وہ بہت زیادہ جو ہے وہ اضافہ ہوگا. اب رہی بات یہ کہ ہندوستان, پاکستان اور ایران کی, تو یہ تینوں ملکوں کو اب اس بات کو سلجھانا ہوگا کہ وہ کس طرح سے جو ہے وہ اس گیس پائپ لائن کو جو ہے وہ آگے بڑھایا جا سکتا ہے. اب ان دونوں ملکوں کو جو ہے تینوں ملکوں کو آپس میں مل بیٹھ کر میرے خیال میں یہ مسئلہ حل کرنا چاہیے تاکہ ان ملکوں کی قوموں کو فائدہ پہنچے, اور پیٹروکیمیکل میدان میں بھی آپ جیسا کہ جانتے ہیں ہندوستان جو ہے وہ بہت زیادہ ترقی کر رہا ہے. بہرحال ہم یہ چاہتے ہیں کہ
پاکستان و ہندوستان. بہت شکریہ ویدک صاحب. ابھی جیسا کہ ہمارے مہمان فرما رہے تھے کہ 2020 تک ہندوستان دنیا کی پانچ بڑی اقتصادی طاقتوں میں سے ایک بن جائے گا, اس وقت 10ویں بڑی اقتصادی قوت ہے, تو ظاہر ہے کہ ہندوستان کو پانچ بڑی یعنی چین, جاپان, روس اور امریکہ کی صف میں شامل ہونے کے لیے ایندھن اور توانائی کی بھی ضرورت ہوگی. ایران گیس کا دوسرا بڑا ذخیرہ دار ملک ہے اور گیس پائپ لائن کی بات ایک عرصے سے چل رہی ہے. خود ابھی اس دورے کے موقع پر حکمراں کانگریس پارٹی نے کہا کہ یہ دورہ نئے مواقع فراہم کرے گا, تو کیا نئے مواقع میں یہ بھی شامل ہے گیس پائپ لائن بھی؟
ہاں کیوں نہیں, میں تو آج ایک نئی بات کہنا چاہتا ہوں جو آپ کے چینل پہ نہیں ہوگی, لیکن میں اس کو کئی برسوں سے کہہ رہا ہوں کہ ایران کو سارک کا ممبر بننا چاہیے, اور پورا یہ جو کامن مارکیٹ بنے ایک سازہ بازار سارک کا, کہ جس میں افغانستان, پاکستان, ایران سب شامل ہوں. تو آپ جو کہہ رہے ہیں کہ ہندوستان کو ابھی 10 سال لگیں گے دس سے پانچواں پاور بننے میں, یہ کام 5 سال میں ہو سکتا ہے اگر ایران اور بھارت جڑ جائیں, اور جو بھارت کی ضرورتیں ہیں گیس اور تیل کی وہ اگر ایران بالکل فریلی پوری کرے, تو آپ سوچ نہیں سکتے कि भारत जो अभी तेज तेज चल रहा है वो कितनी तेजी से दौड़ने लगेगा, और जितने मुल्क हैं दुनिया के दूसरे वो गरीब मुल्कों को एक्सप्लॉइट करके मालदार बने हैं, लेकिन अपने जो मुल्क हैं ईरान और भारत, ये अपनी अंदरूनी ताकत को बाहर दिखा के और उसको अपनी कुव्वत से वो इतना आगे बढ़ सकते हैं कि जिनको जो मुल्क आज ईरान को ब्लैकमेल कर रहे हैं, दबा रहे हैं, उनको ईरान और भारत मिलकर नाक रगड़वा सकते हैं। लेकिन जो जज्बा अभी ईरान में देखा इस डेलीगेशन के दौरान, वो जज्बा और बढ़ना चाहिए, और भारत भी ज़रूर उस जज्बे को आगे बढ़ाएगा। और भारत की सरकार ही नहीं, यहाँ के जो दूसरे राजनीतिक पार्टियाँ हैं और जो दूसरी रीजनल पार्टियाँ हैं, वो सब भी वो ईरान परस्त हैं, वो ईरान की मदद करना चाहते हैं, वो ईरान से मदद लेना चाहते हैं, और मिल के हम समझते हैं कि पूरे जनूबी एशिया और पूरे एशिया, मरकजी एशिया की भी शक्ल बदलना चाहते हैं। इस मायने में जो काम अभी हुआ है, ये बहुत ही उसका मैं इस्तकबाल करता हूँ।
बहुत बहुत शुक्रिया जनाब वैद्य प्रताप वैदक साहब, जनाब हुसैनी साहब आपके भी हम शुक्रगुजार हैं, और अपने तीसरे मोहतरम मेहमान हसन कमाल साहब के भी, और नाज़रीन आपके भी। नाज़रीन आपने हमारी इस प्रोग्राम में होने वाली गुफ्तगू को मुलाहज़ा फरमाया। यकीनी तौर पर दौर इक्तिसादी इलाकाई तआवुन का दौर है, और जिस तरह से इलाकाई सतह पर इक्तिसादी तआवुन हो रहा है, हिंदुस्तान के वफ्द का ये दौरा इंतहाई अहमियत का हामिल है, और इस एतबार से और ज़्यादा कि तमाम तरह अमरीकी दबाव को मुस्तरद करते हुए हुकूमत हिंदुस्तान ने इतना बड़ा अपना इक्तिसादी तजारती वफ्द ईरान रवाना किया है, तो ये मुस्तकबिल के लिए एक बेहतर नवेद और बेहतर खुशखबरी हो सकती है। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास इज़्ज़ी और दीगर साथियों की इजाज़त दीजिए। खुदा हाफिज़। बहुत शुक्रिया आपका।